الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما جعله الله إلا بشرى لكم ولتطمئن قلوبكم به وما النصر إلا من عند الله العزيز الحكيم اللهم سبحانك لا علم لنا الا ما علمتنا انك انت الحكيم مولاي صل وسلم دائما ابدا على حبيبك من زانت به السرور وذا سامعين الكرام السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ارشاد باری تعالیٰ ہے اور اللہ نے اس امداد کو تمہارے لیے خوشخبری بنایا ہے تاکہ تمہارے دل اس سے قرار پکڑیں اور مدد صرف اللہ ہی کی طرف سے ہے جو غالب ہیں حکمت والے. یہ وہ موقع ہے جو غزوہ بدر کا ہے اور یہ پہلا غزوہ ہے جو نبی کریم صلی اللہ علیہ وسلم کی معیت میں صحابہ کرام رضوان اللہ علیہم اجمعین نے کفار کے مقابلے میں لڑا. ایسی صورتحال بھی پیش تھی کہ ہاتھ اٹھانے کی اجازت نہیں تھی. پھر وہ حکم بھی آیا کہ جواب دیا گیا, ظلم کو روکا گیا. لیکن ہمیشہ سے جو ایک بات تاریخ میں آج تک ملتی آتی ہے کہ کہیں بھی جو دینی حکم نافذ ہوا ہے وہ انصاف کے لیے ہوا ہے, ظلم کو روکنے کے لیے ہوا ہے. اسی لیے جب بھی کسی معجزے کی بات آتی ہے تو دین کی سربلندی کے لیے آتی ہے, اور معجزات کے تحت کرامات کی جو بات آتی ہے وہ بھی دین ہی کی سربلندی کے لیے آتی ہے. افراد یا اشخاص سے اس کا تعلق نہیں ہوتا. اگر ذات سے تعلق ہوتا غیر اللہ میں تو اللہ کا نبی اور اللہ کا رسول وہ مقربین بارگاہ الہی ہوتے ہیں جو تمام مخلوق میں چنے ہوئے ہوتے ہیں. یہاں وہ کیفیت اور وہ حال ہے, بلکہ اگر اسے اس آیہ کریمہ کی تفسیر کو آپ اکرم التفاسیر سے دیکھیں تو اس کا بڑا خوبصورت پہلو ارشاد فرماتے ہیں حضرت جی. مفسرین کرام اپنی اپنی جو استعداد ہے, اپنا اپنا جو لگاؤ ہے, اپنی اپنی جو محنت ہے, پھر اس تمام کے بعد جو ہے ادراک جو من جانب اللہ نصیب ہوتا ہے, اللہ تمام کی کوششیں قبول فرمائے. یہ بڑے محنت کی بات ہوتی ہے اور بڑا وقت اور قوت صرف ہوتی ہے. ہم تو ایک جو قرآن کریم کا حفظ کرنا جسے نصیب ہوتا ہے اسے ابتدائی معنوں میں دیکھتے ہیں کہ جی کون ہے جی حافظ صاحب, لیکن جب حفظ کیا جائے اور اسے قائم رکھنا ہو تو پھر اسے معلوم ہوتا ہے جسے یہ شرف نصیب ہوا ہے کہ کتنی محنت کرنی پڑتی. چونکہ حدیث شریف میں یہ بھی آتا ہے کہ اگر دہرائی نہ کی جائے, قرآن نہ پڑھا جائے تو بے معار اونٹ جس طرح نکل جاتا ہے اس طرح قلب سے جو ہے وہ حفظ نکل جاتا ہے. تو جب بات دین کی آتی ہے تو یہاں بڑی محنتیں لوگوں نے کی ہیں, علماء نے, مدرسین نے, مبلغین نے, بے شمار محنتیں کی ہیں. اللہ کریم ان کی محنتیں قبول فرمائے. اور جو مقصد تھا کہ ہم جیسے کم علم استفادہ حاصل کریں, اللہ ہمیں اس مقصد کی تکمیل کی جو ہے صورت عطا فرمائے. تو حضرت جی نے بڑا خوبصورت ایک پہلو یہاں بیان فرمایا. وہ فرماتے ہیں کہ اہل بدر کو نبی کریم صلی اللہ علیہ وسلم نے جب ارشاد فرمایا دعا میں کہ اے اللہ میں سارے کا سارا اسلام لے آیا ہوں, تو فرماتے ہیں کہ ایسا شرف ہے کہ رہتی دنیا تک دین اسلام, چونکہ اللہ کا حکم ہے, اللہ کی حفاظت ہے قرآن کریم کو, تو حدود و قیود جو مقرر فرمائی گئی ہیں وہ, اور وہ جو اس پر عمل کرنے والی خالص جماعت, یہ سارے حفاظت قرآن کے تحت آتے ہیں. تو روز معاشر تک یہ حق جو ہے اسی طرح اللہ کریم اسے حفاظت فرماتے ہیں اور ہر جانے والے کو میسر ہوگا. تو فرماتے ہیں کہ اشاعت دین میں، تدوین دین میں، تبلیغ دین میں کتنے لوگ جو ہیں انہوں نے کام کیے، مفسر کہلائے، محدث کہلائے، محقق کہلائے، علماء کہلائے، کتنے ہی پہلو جو ہیں اللہ کریم نے لوگوں کو عطا فرمائے، اللہ ان کی محنتیں قبول فرمائے. انہوں نے فرمایا یہ سارے سے کیا ہے، اشاعت دین یعنی اسلام کی اشاعت. اور اہل بدر کا یہ شرف ہے کہ انہیں اللہ کے حبیب نے سارے کا سارا اسلام فرمایا. باقی شعبہ جات جو ہیں وہ اس میں مختلف لوگ شامل ہوں گے، تو کلی طور پر تکمیلی پہلو یا تبلیغی پہلو یا اشاعتی پہلو جو ہے وہ مکمل ہو رہا ہوگا، لیکن یہ شرف ہے ان ہستیوں کا. اور پھر وہ فرماتے ہیں کہ اس پر غور فرمائیں کہ یہ کیا سبق ہے، وہاں پڑھنا لکھنا کتنا ہوا، ان کی جو تربیت یہ ظاہری پہلوؤں میں، تحریر، تحقیق، بعض نصیح، اس میں کتنی ہے، کتنا حفظ ہے اور کتنی یاداشت ہے، کتنی فقہی علوم کی بحث ہے. فرماتے ہیں ایک بات ہے، اللہ اور اس کے حبیب صلی اللہ علیہ وسلم کے حکم پر وہ جیسے کلی طور پر فنا ہو جاتے ہیں، اس طرح ان کی ذات جو ہے اس کی نفی کر دی اور ایک ہی بات رہ گئی جی کہ اللہ اور اس کے حبیب کا حکم. تو یہ وہ کیفیت ہے کہ جو اس درجے میں قرآن جو ہے حدیث شریف میں یہ شرف دے رہے ہیں کہ وہ سارے کا سارا اسلام. پھر بڑا باریک نقطہ اور بیان فرماتے ہیں کہ یہ شرف اللہ نے انہیں عطا فرمایا، اس کے باوجود قرآن ارشاد فرما رہا ہے کہ اور اللہ نے اس امداد کو تمہارے لیے خوشخبری بنایا. اب خوشی ایک کیفیت ہے، اور اس کیفیت کا حاصل ہونا یا اس کیفیت کا نصیب ہونا انسانی مزاج پر بہت بڑا اثر ڈالتا ہے، اور انسانی مزاج کی ضرورت ہے. جو بندہ خوشی سے دور ہو جائے، اللہ نہ کرے تکالیف میں رہے، تو وہ ذہنی طور پر بھی کمزور ہونا شروع ہو جاتا ہے. ہم آئے روز کوئی اس مسئلے میں مبتلا ہو کہ ذہنی انتشار میں مبتلا ہو، تو اسے کہتے ہیں کہ حالات سے نکل آؤ، دھیان بٹاؤ، یہ جو چیزیں تمہیں تکلیف دے رہی ہیں انہیں کچھ عرصہ چھوڑ دو، دوبارہ ان کا حل نکال لینا. عزیز و اقارب کوشش کرتے ہیں کہ وہ ان معاملات میں نہ جائے، کیونکہ انسانی مزاج پر یہ جو حالات ہیں اثر انداز ہوتے ہیں، خوشی کے بھی، دکھ کے بھی. اور اللہ کریم فرما رہے ہیں لَكُمْ وَلِتَطْمَئِنَّ قُلُوبُكُمْ بِهِ، تاکہ تمہارے دل اس سے قرار پکڑے. اتنی عظمت نصیب ہے، پھر سمجھ آتی ہے کہ دنیا کی زندگی میں یہ جو ترقی ہے ایمان کی، یہ جو تعلق باللہ کی کیفیت اور حال ہے، اسے ہر لمحہ ہر لحظہ جو ہے نصیب ہونا، یہ اللہ کا بہت بڑا احسان ہے. قرآن کریم نے اللہ کریم کے ذکر سے اطمینان قلب بیان فرما کہ قرآن کریم فرماتا ہے کہ الا بذکر اللہ تطمئن القلوب. اب بعض دفعہ لوگ صرف اس ایک پہلو کو لے لیتے ہیں کہ جو دلوں کا سکون ہے. اب یہ از قسم نتائج بیان فرمائی گئی، از قسم جو ہے مقاصد کی نہیں ہے. مقاصد وہاں ہیں جہاں ذات باری تعالیٰ ہے، اس کی یاد. اب اس کی یاد سے کیا کیا حصے نصیب ہوتے ہیں، اجر اور ثواب کتنا نصیب ہوتا ہے، وہ اجر اور ثواب جو دنیا کا ہے وہ کیا نصیب ہوتا ہے، مزاج پر کیا اثر پیدا ہوتا ہے، فضا پر کیا اثر پیدا ہوتا ہے، معاشرے میں کیا اثر پیدا ہوتا ہے، یہ نتائج. لیکن قلوب کے اطمینان کی کیفیت جو ہے وہ اس وابستگی سے ہے جو بندے کو اللہ سے نصیب ہوتی ہے. اور وہ ہستیاں کہ جنہیں یہ شرف نصیب ہوا کہ انہیں اہل بدر ہونا نصیب ہوا، تو سمجھ آئی کہ یہ جو مستقل مزاجی ہے دین کی، اور جو اللہ جل شانہ کی عطا ہے، یہ ہر لمحہ ہر لحظہ جو ہے وہ ضرورت بھی ہے، اور ہر لمحہ اور لحظہ اس میں ترقی بھی ہوتی چلی جاتی ہے. جب دینی شعبہ جات میں محنت کی جاتی ہے، تو وہ محنت جو ہے بندے کو اللہ کریم کی رضا اور اجر اور ثواب کی طرف لے جاتی، और शोभाजात जो हैं उसमें बड़े बड़े लोग मेहनत करते हैं, हैरानगी हो जाती है जब लोगों की तहकीक देखी जाए, उनके मामूलात देखे जाएं, उनके हसूले तालीम के जो उन्होंने जहाँ जहाँ तक वो गए, जितनी कोशिश की, तो वो एक एक किताब को हासिल करने के लिए सैकड़ों सैकड़ों मील लोग चले। इसी तरह जहाँ अहादीसे मुबारका के जमा करने की बात आती है तो कितनी मेहनत की, कितने असफार किए, कितनी मुश्किलात से गुजरे, ये सारे वसीले हैं जो अल्लाह करीम ने असबाब में पैदा फरमाए हैं इशाते दीन में के लिए और मखलूक तक पहुँचाने के असबाब में से। लेकिन जिनने ये शर्फ है कि कुल्ली मानों में इरशाद फरमाया गया सारे का सारा इस्लाम, तो फिर वहाँ उनके कुलूब को भी मज़ीद इत्मीनान की ज़रूरत है, उन्हें भी इस सारे हसूल के बाद फिर खुशी की ज़रूरत है, मुसरत की ज़रूरत है। और एक अलग और पहलू भी इसका है कि ऐन हालत जंगो और बेसरो सामानी है, मुकाबल कितनी ताकत है, क्या कुछ असबाब ज़ाहरी उनके पास हैं, उस सारे में क्या कैफियत होगी। लेकिन अल्लाह जल्ला शानुहु को बंदे मोमिन जब उसके हजूर वो उसकी रजा के लिए जा रहा होता है, भले हालात कितने ही सख्त हों, वो फिर भी ऐसा सबब फरमा देता है जो उसे मुसरत और तस्कीन अता फरमाता है। आप गौर फरमाए ना कि एक तरफ 313 सहाबा की जमात है रिजवानुल्लाह अलैहिम अजमईन, और दूसरी तरफ कुफर सारा, जितनी ताकत उनके पास थी वो सारी जमा करके लाए, सामान हर्ब उनका शुमार करें और जो कुछ मुसलमानों के पास है उसे आप गौर करें, बंदा परेशान हो जाता है। सामान हर्ब तो कुजा खुराक कोई नहीं, लेकिन अल्लाह जल्ला शानू के नाम पर जब उन्होंने अपने आप को पेश किया तो अल्लाह करीम ने ऐन उस सख्त तरीन सूरत हाल में भी उन्हें ऐसी कैफियत और हाल अता फरमाई जिससे उनके चेहरे खिल उठे, जिससे उन्हें मुसरत नसीब। लेकिन क्या सबब, क्या मामला कि हम तो मुस्तकरक होना कमाल समझते हैं ना कि बंदा मामूलात दुनिया से भी बेगाना हो जाए, लेकिन वो जो फना बका की कैफियत है वो नसीब हो कि ज़ात ना रहे, एक ही ज़ात हो जो अल्लाह जल्ला शानहू की ज़ात है, फिर ये तरक्की रुकती नहीं है। अब इन्हीं पहलुओं में और इसी कैफियत और हाल को देखते हुए जब हम अपने कुलूब का जायज़ा लेते हैं तो फिर बड़ी हैरानगी होती है, क्योंकि दीन सारा वही है तालीमात मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, कैफियत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये बहर जारी है, ये हमेशा के लिए और हर आने वाला जो उसके इम्तिहान का जो हल इसी में मुजमिर है, अल्लाह जल्ला शानू ने अता फरमाया, तो वो कैसे कुलूब है कि कुछ है नहीं, लेकिन अल्लाह जल्ला शानू के हुक्म पर और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के हुक्म पर जान हथेली पर रखे बैठे मुशावरत फरमाया करते थे, कुरान करीम का हुक्म है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है, तो मुशावरत आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया करते थे, तो ऐसी रवायात भी हैं कि मुशावरत के जवाब में सहाबा कराम रिज़वानुल्लाह अलैहिम अजमईन ने यहाँ तक कहा कि ये तो जमात कोई नहीं, आप कैसर व किसरा के लिए भी हुक्म फरमाएं तो हम उसके लिए भी मैदान जो है वो सजा दें। वो जज्बा है और उसी जज्बे के असरात हमें बाद में देखने में मिले कि उस खुश नसीब जमात ने कैसे कैसे तख्त उलट दिए जो जुल्म पर कायम थे, जो लोगों को जुल्म और ज्यादती पर जो है वो कायम थे, और लोगों के खूनों पर जो महल्लात तामीर थे उन्हें उलट कर रख, उस वक़्त भी आप सामान हर्ब का और हालात का और वाक़ात का जायज़ा लें तो आज भी नहीं समझ आती। तो जब बात कुलूब की आती है तो फिर कुरान करीम ने जो फरमाया है ये असूल होता है। आज अगर हम अपने कुलूब का जायज़ा लेते हैं तो आप गौर फरमाएं कि हमारे कुलूब का क्या हाल है। ऐन इबादत के दौरान मैं तो ये समझता हूँ कि शायद हमारे कुलूब गैर हाजिर होते हैं, बालात जो सूरत हाल हमें पेश आती है उसमें जैसे कोई गहरा असर नहीं होता कि है ही नहीं, मौके पर ही मौजूद नहीं हमारी ये सूरत है। अगर इसको देखना है या जांचना है तो हम अपने रुकू सजूद देख लें। कुरान करीम कलाम ज़ात बारी ताला की तलावत हम कर रहे होते हैं तो जब उसे रोक कर पैगाम दे रहे होते हैं और पूछ रहे होते हैं तो इसका क्या मतलब? इसका मतलब है कि निगाह कुरान करीम में है, दिल कुरान करीम में नहीं। वो मामूलात ज़िंदगी में महव, रकात नहीं मालूम कितनी हो गई, इसलिए सजदा साफ कर रहे हैं तो वो जिस वजह से सजदा साफ कर रहे हैं उस सबब पर जाकर देखो तो समझ आएगी क्या मैं खुद नमाज में था। फिर रकात की अदायगियों में जो वक्फा है उसमें हमारी जो पैगाम रसानी है तो वो जो नमाज की अदायगी है उसमें हम कहाँ थे? हम तो कारोबार हयात में थे। तो अपना हिस्सा जो देखने का है कि हमारा रुख कितना सीधा है ना। यहाँ जो अजमत सहाबा में ये आयात करीमा हम तलावत भी करते हैं, शहादत के तौर पर भी देते हैं और अल्लाह करीम का कलाम, तो इनसे हमें जो सबक नसीब हो रहा है वो क्या हो रहा? ये जो इस्तगराक की कैफियत तुम पागलपने में तलाश कर रहे हो, मुस्तगरक होना वहां उस पहलुओं में मकबूल है कि जात न रहे, जात बारी ताला की बात आ जाए। नहीं देखे ना, मैंने ये मुस्तगरक का लफ्ज इसलिए इस्तेमाल किया कि बेलमूम सूफिया की जमात में करामत के तौर पर इसे देखा जाता है कि जी उन्हें तो होश ही गुने। अब इस पर जब आप जाएंगे तो हज़रत रहमतुल्लाह अलैह ने बड़े बड़े खूबसूरत बयान किए हैं, इसी बहर में से गुजर रहे हैं, बेशुमार पहलुओं से गुजरना होता है। तो वो जिसे अपना होश न रहा वो तो फराज से जाता रहा, तो फिर उसकी तरक्की हो रही तो कमज़ोरी की अलामत। तो हम जब इन पहलुओं को देखते हैं तो हम ऐन जो दीन इस्लाम पर अमल पैरा होना है उसे नहीं, फिर ख्वाहिशात को देखते हैं, रिवाजात को देखते हैं, उन हिस्सों को देखते हैं जो बिलमूम मकबूल होते हैं मुआशरों, कता नज़र इससे कि वो कुरान और सुन्ना के हुक्म के मुताबिक वो कहाँ। मैं अक्सर जो ज़िम्मेदार साथी हैं उनसे जब नशिस्त हो तो मैं उनसे एक बात ज़रूर कहता हूँ और वो ये कहता हूँ कि आने वाले जो हैं या जहाँ दावत जा रही है हमें नहीं मालूम वो किस सोची हैं, वो क्या चाहते हैं। बहुत सारी तबलीग तो ये जिनात वाले कर देते हैं और जादू टोने वाले कर देते हैं, इसलिए कि शायद अल्लाह ला नसीक थे वो जिस मुसीबत में फंसे हुए हैं उस मुसीबत ने इतना चक्कर चढ़ा दिया है कि उससे निकलने के लिए वो जगह जगह जा रहे होते हैं और उसी तजर्बे में फिर अल्लाह ला भी शुरू कर रहे होते। तो बहुत सारी तबलीग तो ये मसाइल से हो रही होती है, वैसे अगर उन्हें बात की जाए या समझाया जाए या अर्ज किया जाए तो जाने वो उसका जवाब क्या दें। लेकिन जब वो अपनी तकलीफ के लिए आते हैं और अल्लाह करीम एहसान फरमाते हैं कि उन्हें उसमें आराम नसीब होता है याद इलाही से, तो फिर एक तरगीब पैदा हो जाती है, एक शौक पैदा हो जाता है। पानी गिरता रहे तो पत्थर पर वो निशान पैदा होना शुरू हो जाता है, आहिस्ता आहिस्ता उसमें सुराख कर देता है पानी का कर, उसका असर आप सीने पर जो चट्टान का सीना है, पानी का कतरा गिरता रहे तो उसका असर चट्टान के सीने पर नज़र आता है। और जो जैसा भी आए जब वो अल्लाह का नाम लेगा उस पर असर नहीं आएगा। वो क्या है ये और बात है, जो नाम मुबारक ले रहा है असल बात तो वो है। तो मैं अक्सर ये बात अहबाब से अर्ज़ करता हूँ कि आने वाले के साथ मत झगड़ें, जैसे वो आया आए लेकिन आहिस्ता आहिस्ता कोशिश फरमाएं कि उसकी नीयत खालिश, इलाज इबादत से इलाज की नीयत न रखे। वो हर इबादत से इंसान की जाहिर की ज़रूरत भी पूरी होती है तो इलाज भी तो ज़ाहरी ज़रूरत ही है। वो बातिन को साफ करे, अल्लाह की रजा के लिए अमल करे तो वो जो ज़ाहरी उसके मसाइल और ज़रूरियात हैं वहाँ भी उसके लिए सहूलत पैदा हो जाएगी। क्या कुरान नहीं फरमा रहा ऐन हालत जंग में अल्लाह करीम को पसंद है कि उसकी राह पर जो लड़ रहे हैं जो शहीद रहे हो रहे हैं उनके चेहरों पर मुस्कराहट हो, उनके दिल खुश हों, आबाद हों। तो ऐन हालत जंग में कुरान हमें क्या बता रहा है कि अल्लाह क्या हिस्से को पसंद करता है। तो जो उसका नाम ले रहा होगा उसके नताइज भी नहीं आए। तो इन्हीं मानों में है कि अल्लाह का जो जिक्र है वो कुलूब को इत्मीनान बख्शता है। अब वो कैफियत जो इन नताइज तक पहुंचाए उसके लिए नीयत का खालिस होना ये बुनियाद है। ये जो हमारे मामूलात जिंदगी में नमाजों के साथ, तस्बीहात के साथ, तलावत के साथ हमने अपने मामूलात या मसाइल की बात की होती है, और ये अक्सर सुना जाता है कि मैं नमाज का भी पाबंद हूँ, इतनी तस्बीहात भी करता हूँ, इतने नवाफल भी पढ़ता हूँ, इतनी तलावत भी करता हूँ, जाने मेरे घर से मुसीबत क्यों नहीं जाती, समझ नहीं आती बीमारी क्यों नहीं जाती, समझ नहीं आती नुकसान क्यों हो गया। तो उस इबादत की नीयत को क्या फिर कारोबार से मुंसलिक किया जाए, ज़रूरियात दुनिया से मुंसलिक किया जाए, बीमारियों से मुंसलिक किया जाए, तो फिर जब उसे बीमारियों से मुंसलिक किया जाएगा तो फिर क्या वो अमल इबादत होगा? तो फिर सौदा होगा, कारोबार होगा, कारोबार करते रहो। तो कुरान करीम ये भी तो फरमाता है ना, जो दुनिया चाहता है अल्लाह करीम उसे दुनिया दे देता है, और जो आखरत चाहता है अल्लाह करीम उसे दुनिया भी देता है, आखरत भी देता है। तो जब कोई भी दाखिल होता है जिक्र में और इशराह का मुसाफिर होता है, तो मैं साथियों से कहता हूँ कि उसे सलीके के साथ कोशिश फरमाएं कि उसका अमल खालिस अल्लाह की नस्बत हो। फिर उसे उस तरीके पर जो तरीका और सलीका मशाइख सिखाते आए हैं उसकी मुताबकत हो, फिर उस पर मेहनत हो। ये जैसे हम निकलते हैं ना जी, सुबह तैयार होकर नहा धोकर साफ कपड़े पहनकर और शाम को पलटते हैं तो चेहरे पर भी ये उस दिन भर के असरात होते हैं, कपड़ों पर भी दिन भर के असरात होते हैं। क्यों? इसलिए कि फिजा की आलूदगी जो है, जहाँ से आप गुजरे वहाँ के हालात क्या थे, गर्मी थी, सर्दी थी, हर शय असरअंदाज होती। तो जब बंदा जिक्र पर पहुंचा, खालिश हुआ, तरीका दुरुस्त हुआ, तो फिर मुस्तकिल मिजाजी की जरूरत है कि फिर वो अपना जिक्र करता रहे। जैसे रोज इंसानी वजूद को सफाई की जरूरत हो जाती है, सफाई की जरूरत क्यों हो जाती है? ऐसे हालात से गुजरते। तो जो अपनी सूरत हाल है वो मैं आपको अर्ज कर आया हूं कि हमारे सजदा साफ क्यों है, हमारी तलावत में वक्फे कैसे हैं। तो हमारी इबादत की सूरत हाल तो ये है कि हम कितने महव इबादत हैं। फिर जितने नफ्स की ख्वाहिशात हैं, छोटी छोटी बातों पर जो हमारे अंदर तड़प पैदा होती है, फिर जो शैतान की अपनी कोशिशें, वसवसे और उसका पूरा जोर है, फिर बिलअमूम जो मुआशरा होता है उसके जो असरात होते हैं, तो आप देख लें ना जी कि कितने कितनी खराबियाँ हैं कि इन तमाम खराबियों का असर पड़े। तो जब वो सारे असरात कैफियत पर पड़ेंगे तो क्या उसकी सफाई की ज़रूरत नहीं है? तो फिर दिलों की सफाई का नुस्खा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, सकारतुल कुलूब, क्या फरमाया? तो जब अल्लाह करीम का जिक्र, इसीलिए जो दो वक्त का जिक्र है जहाँ कुरान करीम में बयान फरमाया गया बिलगुदुव वलासान, यही तरगीब भी दी जाती है कि सुबह शाम का जिक्र हो। एक वक्त की इब्तिदा होती है और एक की इंतहा होती है। अब सुबह जो है वो रात की इंतहा है, दिन का आगाज, शाम जो है दिन की इंतहा है, रात का आगाज। तो फिर ये कैफियत जो हमा वक्त की है, सुबह शाम का मामूल बाकायदगी से नसीब हो, तो वो जो दरमियानी वक्त है उसमें ऐसी आहिस्ता आहिस्ता कैफियत पैदा होना शुरू हो जाती है कि जिक्र जिसे कहते हैं ना जारी है, तो फिर अमले कसीर की तरफ बंदा चलना शुरू हो जाता है। लेकिन इस तमाम के बावजूद आप इस इम्तिहान गाह में हैं, हमें उस वक्त तक जब तक हम मुंतकिल नहीं होते, ये इनकिता जो इस आलम आबो गिल से हमें बरजख का वो इनकिता, वो मुंतकिल होना, जब तक वो नहीं है तो इम्तिहान में। और अल्लाह करीम गफूरुर रहीम है, आसानियाँ अता फरमाते हैं। इस बुनियाद की ज़रूरत है कि हमारे अंदर क्या है, हमारी नीयत है क्या है। और माशरा जो होता है उसके जो हालात होते हैं ये अंदर की अकासी कर रहे होते हैं। यही मुआशरे हैं, यही आबादियां थीं और यहीं के बासी थे। आज से 25, 30 साल, 40 साल पहले लोग जो हैं उनके मिजाज, उनकी सोचें, उनके किरदार देख लें और आज के देख लें। ज़ाहिरी पहलुओं में सहूलियात आज ज़्यादा हैं लेकिन जो इंसानी कदरें हैं वो नापैद होती जा रही हैं। अजीब बात है कि इंसानी आबादी बढ़ रही है, इंसानियत ख़त्म हो रही है। अजीब बात, इसलिए कि कलम बलदल कुरान ने जो फरमाया वो इसलिए फरमाया कि वो असूल और ज़ाबते जो इंसान को इंसान होना जो है वो अता फरमाते हैं उनका इनहराफ फिर माल हजात फिर वो जानवरों की तरफ ले जाती है बल्कि उससे बद हो जाते हैं क्योंकि जानवर तो है जानवर, तो ये जब उन जैसा हुआ तो फिर उनसे बद हो गया, उनसे ज़्यादा नुकसान करता है। ये जो दरिंदा होता है ना, इसका पेट भरा हो तो वो शिकार नहीं करता लेकिन जब कुलूब में दरिंदगी पैदा होती है तो फिर वो उसका दिल भरता ही नहीं है, वो जितनी लूट मार करता चला जाए। इतना कुछ जमा हो गया कि सारी जिंदगी खर्च कर ले तो कम नहीं हो लेकिन वो लगा है फिर। तो कुरान फरमाता है जानवर से भी बदतर है। तो जब हम अपने कुलूब का जायजा लेंगे तो फिर ज़रूरत है समझ की कि जो रोज़ के हुक्म है, इबादत से मुतल्लिक हुक्म है, बुनियाद ईमान की निशानी हमें रोज़ अपनी इबादत में नज़र आती है, अपने मामलात में नज़र आती है, कितना मजबूत ईमान है। और जब वो मजबूती नसीब होती है तो फिर ख्वाहिशात हावी नहीं होते, फिर वसाविस पर बंदा नहीं चलेगा, वाज़ अहकाम शरीयत पर चलेगा। और जब चलना वाज़ शरीयत के आकाम पर है तो फिर शरीयत जानना जो है वह हमसाये का काम है या जिस जो चलना है उसकी ज़रूरत है। इसीलिए जो ज़रूरियात दीन है वो सिर्फ जान ही ना जाए, कोशिश फरमाएं कि अपने अहले खाना बच्चों तक की तरबियत में वो चीज़ें जाएं। सबसे बड़ा जो आज के मुआशरे का नक्स है वो जो एक घर की नशिस्त होती है उसका न होना है। बड़ों से छोटों को वो गुफ्तगू और नशिस्त में जो असूल और ज़ाबते और रवायात हैं वो मुंतकिल होती थी। अब हर कोई अलग हो गया है, हर एक की अपनी सोच हो गई है, उसके पास वही कुछ है जो उसे उस मौके पर मिल रहा है और जो कुछ उस पर उसे मौके पर मिल रहा है, जो अलूम मिल रहे हैं या जो शनासाई उसे नसीब हो रही है या हासिल कर रहा है, वो सारी वो है जिसका अख्तियार मुसलमानों के पास नहीं है, न होने के बराबर। तो हमारे बच्चे हैं, हमारी गोदों से उठे, हमारे ना रहे, घर हमारे हैं लेकिन हमारे नहीं। मुसलमान आबादियां, नाम है मुसलमान आबादियों को, मुसलमान ममालिक, लेकिन असूल और ज़ाब्तों पर देखें तो दिल नहीं है ऐसा लफ्ज़ बोलने का जवाब में। तो जब हम अपने कुलूब का जायज़ा लेंगे तो ये बुनियादी ज़रूरतें हैं, क्योंकि बदर में पहुँचने पर फरमाया गया है और बदर मकाम बदर तक पहुँचने में क्या इब्तिदा है और फिर इस मुसाफत की जो सूरत हाल है और मनाजिल हैं वो क्या है। तो यही वो राह है जिसमें कामयाबी है, यही राज मुजमिल है, बल्कि हक का राज तो ऐसा होता है कि आयां होता है सूरज की तरह, वो छुपा हुआ नहीं होता। तो ऐसा खजाना है कि इस खजाने को छुपाया नहीं बारगाह अल्लाह रब्बुल आलमीन ने, जैसे ये सूरज चढ़ा है ना, अंधे की आंखों को भी नजर ना आ रहा हो तो हरारत पहुंच रही होती है वो भी मालूम होता है, उसका वजूद शहादतें दे रहा होता है कि सूरज है। तो ये तो वो खजाना है जिसे रब्बे कायनात ने आम फरमा दिया, न सिर्फ अता फरमाता है बल्कि लुटाता है, रियायतें अता फरमाता है, अल्लाह है ना। हम मखलूक अपने जिगरे देखते हैं, अपने हौसले देखते हैं, तो वो परवरदिगार आला, माफ भी फरमाता है, पर्दे भी रखता है। वो जो हम अंदर अंदर जो कुछ कर रहे होते हैं, जो कुछ कह रहे होते हैं, जो कुछ सुनना चाह रहे होते हैं, मखलूक उससे बेखबर होती है, लेकिन मालिक को तो मालूम। हमारे अंदर जो कुछ है वो उसके सामने है और वो फिर भी पर्दे रखी रखता है, ऐसा कफुर रहे। तो ये जो कैफियत है ना, वाले तत्मइन्न कुलूबुकुम, इस कैफियत के लिए, इस राह के लिए ये आमाल ज़रूरी है। मशवरा हो रहा था कि सुन्नत एतकाफ़ जो है अभी गुज़रा है तो वक्फा बड़ा थोड़ा है, तो अगला इज्तिमा जो है उस पर जो इनकाद कर दिया जाए। तो जब बाहर का या कहीं जाने का को प्रोग्राम या इनकाद हो तो उसकी अपनी ज़रूरियात होती हैं, उसकी अपनी तैयारी होती है या उसका अपना एक सफ़र और नज़्म होता है। तो मैंने, मुझे राय पसंद आई सबकी कि वक़्त थोड़ा है, फिर तकलीफ़ होगी, सफ़र करना होगा, साथियों को भी आना पड़ेगा, तो अगले इज्तिमा पर जो है वो शिरकत कर लेंगे। तो थोड़ी तवक्कुफ़ के बाद फिर मैंने कहा किसी को कोई ये तो नहीं कह रहा कि ज़रूर सब तशरीफ़ ले आए। तो जो आसानी आ सकेंगे वो आ जाएंगे। हम ये क्यों कह दें, खुद को, मैं मेंबर पर बैठा हूँ, खुद को मुझे ये बात भली लग रही थी, क्योंकि सिर्फ ये एक बयान नहीं होता, इसके पीछे एक पूरा नज़्म होता है। तो अक्सर मैं जब सफ़र पर जाता हूँ तो मैं जहाज़ पर सवार होने तक इसी तरह जाता हूँ कि जैसे बंदा थक कर चूर होकर पहुँचते हैं, बंदा कहता है अब मुझे यहाँ से वक्फ़ा मिल जाए। तो जब वहाँ से वापस आ रहा होता हूँ, कहीं भी जा रहा हूँ, तो वहाँ से वापस आते हुए मैं ये सोच रहा होता हूँ कि अब मुझे यहाँ से वक्फ़ा मिल जाए। तो जाते हुए भी एक ही सूरत हाल होती है और आते हुए भी एक ही सूरत हाल होती है, लेकिन सिर्फ इसलिए कि जो आ सकेगा, कोई लाजम तो नहीं। तो क्या इसमें आने वाला या हम जो बैठे हैं या जो मरकज़ है, जो जो जिक्र है, जो आए हैं वो अल्लाह अल्लाह करेंगे, तो जो आ सकेगा कर लेगा, कोई लाजमी तो नहीं है कि ज़रूर सारे साथी लाजम शरीफ। तो सिर्फ इसलिए इसे रख लिया गया, अगर ये मामला मशायख के सामने रखा जाए तो वो किस बात को पसंद करेंगे, कि वो किस बात को पसंद करेंगे कि हाँ खैर अगली दफ़ा कर लेंगे, इसे पसंद करेंगे या इसे पसंद किया जाएगा कि नहीं इज्तिमा रखा जाए। इतना तो चलो आधे महीने का तो 12-14 दिन का तो फ़र्क पड़ गया, तो हफ्ते का हो चलो फिर भी समा जाए, 12-14 दिन हो तो इधर कम वक्फा है, फिर अगले के साथ और ज़्यादा वक्फा हो जाएगा। अगले दिन मुझे किसी ने पूछा कि तहज्जुद के जिक्र के हवाले से, तो मैंने उनसे अर्ज किया, मैंने कहा एक बात याद रखो, जितनी तरबियत की जाती है उस तरबियत का मकसद सिर्फ ये नहीं है कि उंगली पकड़ कर चलाते रहें चलाते रहें चलाते रहें। मैंने कहा तुम्हारा अपना तहज्जुद का जिक्र कोई नहीं होता। तो मैंने कहा तुम्हारा अपना जिक्र कोई नहीं तहज्जुद का होता। अगर इमाम साहब फजर पढ़ा रहे हैं तो इमाम साहब ने अपनी फजर को नहीं पढ़नी, या मस्जिद में नहीं है तो मुक्तदी ने, वो जो जमात मुयसर नहीं है तो उसने फजर अपनी को नहीं पढ़नी। तो मैंने उनसे अर्ज की, मैंने कहा मेरी पूरी कोशिश है कि जहाँ जो कुछ मुझे जिस जगह हुक्म दिया गया मैं उसमें कमी ना आने दूँ, लेकिन मैंने कहा आपको ये समझ नहीं है कि कोई मामला रोस और बाकायदगी से उसको चलाना इसका मतलब क्या होता है। इसलिए कि जो शामिल होता है, जैसे आप अभी इज्तिमा में बैठे तो जो आखिरी बयान था उसमें ज़रूरी नहीं है कि आप में से आधे लोग भी हों, वो आधे कुछ और होंगे, और साथी होंगे, जिन्हें फुर्सत मिली वो आ गए, जिन्हें नहीं फुर्सत मिली वो नहीं आए। इसी तरह अगला इज्तिमा हो उसमें कौन तशरीफ़ लाया है कौन तशरीफ़ नहीं लाया, ये कुछ लाजम तो नहीं। कोई इज्तिमा में आ गए, कोई अगले इज्तिमा में आ गए, या जो सालाना इज्तिमा है उस सालाना इज्तिमा में लोग आते रहते हैं, चलते रहते हैं, जाते रहते हैं, لیکن جو مرکزی نظام ہے کیا وہ بھی اس طرح ہوتا ہے؟ اسے بھی اس نے تو چلنا ہی چلنا. تو میں ان سے عرض کر رہا تھا, میں نے کہا وہ جو اپنی اپنا شوق عبادت ہے اسے بھی تو تلاش کرو, وہ کدھر ہے؟ یہ جو سکھایا گیا, یہ جو تربیت کی گئی, اس کا حاصل کیا؟ تو یہ جب ہم اپنے قلوب کو اور اپنی صورت حال کو دیکھیں گے تو یہاں ضروری ہے دین بھی جانے, اپنی نمازوں کو دیکھیں نا, متوجہ نمازی پر حدیث شریف میں کیا انعام ہے کہ متوجہ نمازی جو ہے وہ اللہ کی توجہ سے نصیب ہوتی ہے, اللہ اس کی طرف متوجہ ہو جاتے ہیں. کتنا بڑا احسان. اور کوئی شے اللہ سے بعید نہیں ہے, باہر نہیں ہے, دور نہیں ہے, کوئی شے اس کی دسترس سے باہر نہیں, نہ علم سے باہر ہے, نہ اس کی طاقت سے باہر. بہو علا کل شعین قدیر, ہر طرح سے, ہر طرح سے کلی قدرت اللہ جل شانہ. تو کیا وہ جو نماز کی کمی بیشی کر رہا ہے وہ اس سے دور ہے, اسے نہیں دیکھ رہا؟ آج وہ کمزوری کر رہا ہے, وہ تو تھا ہی نہیں, اسے تب سے معلوم ہے. اس سارے کے باوجود پھر اسے خصوصیت جو پھر فرمائی گئی, اللہ اس کی طرف متوجہ ہو جاتے. ہم اپنی نماز میں کیا اپنی توجہ رکھ پاتے ہیں؟ تو میں یہ سمجھتا ہوں آج کے ہمارے معاشرے کی جتنی تڑپ یا جتنی پریشانی ہے, اگر نماز پوری حکم کے مطابق پڑھی جائے, یقین مانو جیسے آگ پر پانی نہیں پھر جاتا, ایسے ہمارے مزاجوں پر اثر پیدا ہو جائے. لیکن جب شمار پورا کیا جاتا ہے تو پھر اثرات تو مرتب نہیں ہوتے. اللہ معاف فرمائے, اللہ رب العالمین معاف فرمائے, جب گنتیاں لے کر جائیں گے نا تو سمجھ آئے گی روزے معاشرے کہ وہ شمار کدھر گئے ہیں اور ادائیگیوں کی کیا صورت حال تھی. اور وہ ایسا غفور رحیم ہے کہ عین حالت جنگ میں بھی اسے یہ پسند ہے کہ میری راہ پر قربان ہونے والے کو جو چہرے ہیں ان پر مسرت ہوں, ان کے قلوب جو ہیں وہ اطمینان سے بھرے ہوں. تو پھر یہ لازم ہے نا جی ہم اپنا جائزہ لیں, چونکہ صرف قلوب کی بات نہیں ہے, ان کا مقام, ان کی حیثیت ساری اپنی. وہ جماعت ایسی خوش بخت, لیکن تعلیمات محمد رسول اللہ ظاہری اور باطنی یہ تو بہر جاری ہے. آج بھی جسے ایمان نصیب ہوتا ہے اسے ولایت کا ایک درجہ نصیب ہو جاتا ہے. کیا قرآن نہیں بیان فرما رہا؟ تو جو اللہ کا دوست ہونا جسے یہ شرف نصیب ہو, ولی اللہ ہونا نصیب ہو, اس کا قلب کیا اس میں اطمینان نہیں ہوگا؟ تو پھر تعلق مع اللہ کو دیکھنے کی بات ہے نا. اس لیے اپنا جو وقت ہے, اپنا جو فرصت ہے, اسے ہر پہلو میں دیکھنا چاہیے. اس میں بڑی نزاکت ہوتی ہے. بعض دفعہ ہم عزیزداری اور دوستوں میں بڑے عمومی الفاظ سے گفتگو کرتے ہیں اور کچھ عرصے بعد پتہ چلتا ہے کہ اندر اندر ناراضگی چل پڑی تھی اس رویے سے. ہم محتاط ہوتے ہیں. دل کا معاملہ تو اللہ جانتا ہے نا, تو ظاہری معاملوں میں پھر ہم محتاط ہوتے ہیں کہ ایسا لفظ نہ کہہ دوں جس سے پھر یہ تعلق خراب ہو. دل جو ہے جو کچھ بھی, یہاں کہنے سننے کی بات نہیں, یہاں بات ہی وہاں کی ہے کہ جہاں سے ابتدا نیتیں بنتی ہیں وہاں سے نیت درست ہونا نصیب ہو تو اعمال ظاہری جو ہیں ان پر اثرات پیدا ہو. اس لیے یہ جو اطمینان قلب کی بات آتی ہے تو تقوی کی یہی کیفیت ہے, متقی ہونا یہی تو ہے. تو اللہ کریم کے حکم کے لیے غیر مشروط جو نیت ہے اور قدم اٹھانا ہے, یہ بہت بہت قبولیت کا حامل. اپنے معمولات زندگی میں جو عبادات آپ آگے نفلی بھی طے کرتے ہیں, ایک ایسا اعتدال رکھیں کہ وہ معمولات روز کا حصہ ہوں, ان کے اعلانات کی ضرورت نہیں ہے. بعض دفعہ ہم درود شریف پڑھ رہے ہوتے ہیں اور آدھا پڑھا آدھی گفتگو, अच्छा ये भी को नहीं पता होता कि तस्बीह सीधे हाथ से पढ़ रहे हैं या उल्टे हाथ से पढ़ रहे हैं, कोई नहीं पता होता, गुफ्तगू लगी है पता कोई। तो वो जो एक हद अदब है, एक 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 पूरा ज़ाब्ता है, उसके मुताबिक कोशिश फरमाएं जितना हो सके अपने मामूलात तय करें। इसी तरह जिक्र है, इस्तेमाल महाना हो, आपके हफ्ता वार हो, वो सारी बहुत बड़ी सहूलत है और इज्तमा इबादत का बहुत बड़ा मकाम। लेकिन जिस दिन वहाँ नहीं है उस दिन आपका जिक्र नहीं। इसी तरह जिम्मेदार अगर जिक्र करा नहीं रहा तो अपना नहीं करना। तो बाज़ दफ़ा लोग पूछते हैं कि कोई एक बात बता दो, तो मैं उन्हें अर्ज़ करता हूँ कि अल्लाह का जो जिक्र है इसकी बाकायदी कर लो। ये ऐसा नुस्खा है कि तुम्हें फ़राइज़ की अदायगी जो है उसकी नज़ाकत भी सिखाता चला जाए। तो फरमाया और अल्लाह ने इस इमदाद को तुम्हारे लिए खुशखबरी बनाया। अब ये इमदाद क्या थी? अल्लाह करीम ने फरिश्ते नाज़िल फरमाए। दुनिया के असबाब की कमी को रब्बे कायनात ने खुसूसी फरिश्ते अता फरमाए। इसी ज़मीन के ज़र्रों को हुक्म फरमा देता तो वही उनको गर्क कर देती, ज़मीन खुल जाती, फट जाती। लेकिन उसने नाम फरमाया, खुसूसी फरिश्ते भेजे उसने। और अल्लाह ने इमदाद को तुम्हारे लिए खुशखबरी बनाया और ताकि तुम्हारे दिल इससे करार पकड़े। वमन नसर इल्ला मिन इंदिल्लाहिल अज़ीज़िल हकीम, और मदद सिर्फ अल्लाह ही की तरफ से है। वमन नसर, जो मदद है फरमाए, ये सिर्फ अल्लाह ही की तरफ से है। इल्ला मिन इंदिल्लाह, सिर्फ अल्लाह की तरफ से। अब ये एक बात समझ आ जाए तो फिर क्या ज़िंदगी आसान ना हो जाए, मामला सीधा ना हो जाए। ये जो ठोकरी हैं जगह जगह की, तो बंदा इनसे बचना है जाए। इल्ला मिन इंदिल्लाहिल अज़ीज़िल हकीम, ग़ालिब भी है, हिकमत वाला भी। तो जब आप मदद की बात करती हैं तो मदद एहतियाज की तकमील हुई, यानी ज़रूरत जो है वो पूरी हुई, जो कमज़ोरी है वो दूर हुई, जो मौके की मुसीबत उससे निजात नसीब। कितने माने और कितने पहलू उसके आ जाएं। तो जो सूरत हाल हमें पेश आती है तो पहले किस तरफ देखते हो? अच्छा जी, बात है कुरान करीम अल्लाह का कलाम है ना जी, तो मखलूक उसने पैदा फरमाई। वो फरमाता है जब बड़ी परेशानी में हो तो बड़े दिल से फिर अल्लाह से दुआएं करते हैं और मांगते हैं, और जब वो आसानी दे देता फिर चले जाते हैं, फिर अपना कमाल समझते हैं, फिर भूल जाते हैं। तो ये देखा है, अपनी आंखों से देखा है कि बहुत बड़ी बीमारी आ गई, जानमाजें हैं, तस्बीहात हैं, मुसीबत आ गई, कह रहे मैंने कुरान शुरू कर दिया जी, मैं ख़त्म कर लूँ, हिफ्ज़ भी करूँगा, मुसीबत दूर हो गई, तिलावत भी ख़त्म हो गई। तो मदद जो है वो सिर्फ अल्लाह की तरफ से, और इसमें दो बातें। एक, जहाँ मदद फरमाया जा रहा है ये ऐलान है कि तुम मोहताज हो, बेनियाज नहीं हो, तुम्हें मदद की ज़रूरत पड़ेगी बार बार और जगह जगह पड़ेगी। फिर वो ताल्लुक जो अपने अल्लाह से है उसकी मजबूती तुम्हें उसके दर से ऐसे जोड़ देगी कि तुम्हारा कलाम और तुम्हारा अमल, तुम्हारी तलब का खालिश होना एक एक पहलुओं तक वो होगा जो उसे पसंद है। ये कोई नहीं कह सकता कि जी मैं, मुझे ज़रूरत नहीं। आप वक्त के बादशाह को देख लें, उसने अपना वजूद जो ढांप रखा है, उस वजूद के ढांपने का जो कपड़ा है वो सिलाई नहीं कर सकता, वो मोहताज है सिलाई करने वाले का। उसका हुक्म पूरे मुल्क पर नाफज हो रहा है लेकिन एक लुकमे के लिए मोहताज है कि कोई बावर्ची उसे खाना बना दे। बड़ी शाही सवारी पर बैठा है, उस शाही सवारी को चलाने वाला कोई और है। तो ये कहना ना कि बेनियाजी, बेनियाजी नहीं, ये तो उसकी शान है। मखलूक मोहताज है اور اس کی احتیاج اتنی ہے اور اتنے پہلوؤں سے ہے کہ وہ خود اس کو شمار نہیں کر سکتا. تو یہ گمان کر لینا کہ مجھے کوئی ضرورت نہیں ہے, تمہیں ہر ایک کی, ہر ایک کو جانے کتنی جگہ ضرورت پیش آئے گی, اسے ان جگہوں کی کا شمار بھی نہیں معلوم. تو اس لیے پھر جب وہ بے نیاز فرما رہا ہے اور مدد صرف اللہ ہی کی طرف سے ہے, تو پھر وہ نصیب تو ایمان سے ہی ہوگی نا. حالانکہ دنیا جو ہیں کفر شرک اور مقابل کھڑے ہونے والے جو ہیں خدائی کے دعوے دار, ان کی ضروریات بھی وہ عطا فرما, لیکن صفت رحمانیت سے کل مخلوق مستفید ہے, لیکن ایک وقت مقرر تھا. اس لیے صفت رحیمیت پر یہ بات آتی ہے کہ رحمان و رحیمیت, اس کا کلی جو عطا یہاں اور ہمیشہ کے لیے اس ایمان کے ساتھ, ایمان کے بغیر نہیں ہے. اور فرمایا اور مدد صرف اللہ ہی کی طرف سے ہے جو غالب ہیں حکمت والے, کوئی شے اس سے بعید نہیں ہے اور ہر معاملے میں حکمت ہے. کون ہے, کہاں ہے, کس طاقت, کس حیثیت میں ہے, کب تک کا ہے, اس کا عین وہ مقام, یہ اس کی حکمت ہے. کوئی بیمار ہوا اس میں کیا حکمت ہے, کسی کو صحت نصیب ہوئی اس میں بھی حکمت ہے, کوئی کمزور ہے تو اس کی کمزوری میں کیا حکمت ہے, کوئی طاقتور ہے تو اس کی طاقت جو اس نے عطا فرمائی اس میں بھی حکمت ہے. کوئی شے ایسی نہیں ہے جسے آپ فضول کہیں. اس کارگاہ حیات میں جو کچھ ہو رہا ہے ایک مربوط نظام ہے. اگر آپ کسی عمارت کا جائزہ لیں, جیسے یہی خانہ خدا ہے, مسجد ہے, تو دروازہ جہاں لگا ہوا ہے وہاں دروازے کی ضرورت ہے, کھڑکی جہاں لگی ہوئی ہے وہاں کھڑکی کی ضرورت ہے. تو ماز یہ کھڑکیاں دروازے صرف دیوار میں چون نہیں دیے گئے, ان کی ضرورت ہے. بتی کہاں ہے, ہوا کا نظام کیا ہے, روشنی کا نظام, یہ ساری ضروریات جو ہیں ایک عمارت میں دیکھی گئی ہیں. جس نے یہ کائنات پیدا فرمائی یہ ماد حوادث ہے, اور اگر ماد حوادث ہوتے تو یہ نظام مربوط نہ ہوتا, اس کی کوئی ترتیب نہ رہتی, ایک ایسی اکھاڑ پچھاڑ پیدا ہوئی رہتی کہ کوئی سیدھی نہ ہو پاتی. یہ نظام قائم ہی تب ہے کہ مربوط نظام پر ہے, اصول پر ہے. یہ جو زمین کی رویدگی ہے, یہ جو پانی کا برسنا ہے, یہ جو موسموں کا تغیر ہے, یہ جو سردی و گرمی ہے, یہ اتفاقات ہیں. اسی لیے قرآن کریم بیان فرماتا ہے نا کہ غور کرو, دیکھو تو صحیح. وہ آسمانوں کی مثال دیتا ہے, نگاہ پلٹ آئے گی, کوئی نقص نہیں تلاش کر پائے گی. لیکن اس بات کی سمجھ جو ہے وہ خالص اتباع محمد رسول اللہ صلی اللہ علیہ وسلم سے نصیب ہوگی. تو یہ جو معاملات پیش آتی ہیں اس میں اسباب کے طور پر جائز وسائل کا استعمال اور اپنے حصے کا جو ایک سبب کا پہلو ہے اسے اختیار کیا جائے, پھر معاملہ اللہ کریم کے سپرد اسی میں بہتری ہوگی. ہمیں نہیں معلوم, بچہ چیختا ہے روشنی کو دیکھ کر, لیکن اس کے والدین کو معلوم ہے کہ یہ صرف روشنی نہیں ہے, یہ انگارہ ہے, اس کا ہاتھ چلا دے. کسی چمکتی شے کو بچہ بلاتا ہے کہ مجھے دو, لیکن اس کے والدین کو یا سنبھالنے والوں کو خبر ہوتی ہے کہ یہ تیز دھار آلہ ہے, یہ اسے نقصان پہنچائے. اللہ کریم کو اپنی مخلوق بڑی پیاری, اس کی مخلوق ہے, اور اسے پسند نہیں ہے کہ وہاں ظلم ہو. اب جو ظلم ہے وہ ہمارے اپنے کردار ہے. تو ہر ایک, اس لیے اللہ فرماتے ہیں کہ جن معاملوں میں تمہارے اختلافات ہیں یا مسائل ہیں وہ ساری چیزیں اس کے حضور پیش ہوں گی اور وہ فیصلہ فرما دے. کہ جو تم اختلاف کرتے ہو تو ان اختلافات کا فیصلہ وہ فرماتے ہیں, ہر شے پیش ہوگی ان کا فیصلہ کر دے. تو یہ بہت بڑی خوش بختی ہے کہ اللہ کریم نے اپنی عبادت کو پیدا فرمایا. یہ بڑی خوش نصیبی ہے, بہت بڑی خوش نصیبی ہے کہ اللہ کریم نے ایمان عطا فرمایا, اور توفیق دی کہ اس کے حضور سر بسجود ہیں, ہماری زندگی ہمارے معاملات انہی سجدوں کے اثرات سے مزین ہوں. اللہ کریم سے عافیت مانگی جائے. حدیث شریف میں آتا ہے کہ جسے ایمان نصیب ہو, مفہوم عالی ہے کہ جسے ایمان نصیب ہے اور ضروریات زندگی پوری ہو رہی ہیں اسے اللہ سے عافیت مانگنی چاہیے. تو یہی شکر گزاری ہے. آج کے جب ہم حالات کا جائزہ لیتے ہیں تو یقیناً ہمارے اعمال ہم پر سوار ہیں. جتنی جنگی صورتحال ہے اور جو کچھ ہو رہا ہے یہ وہ بے عملی ہے ہماری, وہ نالائکی ہے ہماری جو اقوام عالم میں ہمیں کمزور کرتی چلی گئی. اگر اصول اور ضابطے جو قرآن نے دیے ہیں, جو تربیت نبی کریم صلی اللہ علیہ وسلم نے فرمائی ہے, ہم اس پر قائم رہتے تو ہم مظلوم نہیں, ہم عادل ہوتے کہ جو مظلوم ہیں ان کو بھی انصاف دلانے کا سبب ہوتے. اور آج جو ہماری صورت حال ہے یا جو پیش آ رہا ہے وہ کیا ہے, نظر کیا آ رہا ہے, اصل کیا ہے, تو بجائے اس کے کہ پھر ایک دوسرے کے دست و گریباں ہوتے رہیں, اپنے اعمال پر توجہ فرمائیں, اپنے اختیار پر توجہ فرمائیں, اپنے فرائض اور اپنی ذمہ داریوں پر توجہ فرمائیں. اب دیکھیں نا, میں حیران ہوتا ہوں کہ جو ہمارا نظم جیسے حکومت نے فیصلہ کیا کہ جی تیل کی بڑی کمی پیش آ رہی ہے, اس لیے کیا کرو, ہفتے میں 3 دن جو ہے وہ بند کر دو تعلیم کا نظام. اب مجھے بتاؤ کہ بھوکھا رہ کر بھی نظام تعلیم کو پورا کرنا آنے والی نسلوں کی ضرورت ہے. ہمارے پاس معیشت کی کمی ہے, کیا کرو, تیل کی قیمت بڑھا دو. اب انرجی جو ہے یہ پیداوار میں آج کے وقت میں بنیادی حیثیت رکھتی ہے. آپ جب انرجی کی قیمت بڑھاتے ہیں, اسے آپ تیل کہیں, اسے آپ ڈیزل کہیں, اسے آپ پٹرول کہیں, اسے آپ بجلی کہیں, تو پوری جو صنعت ہے جس سے پیداوار حاصل ہونی ہے اس سارے میں اتنی ایک مہنگائی پیدا ہوگی. اور مجھے سمجھ نہیں آتی کہ آپ مسائل کا حل ایسے نکال لیں جس سے مزید مسائل پیدا ہوں. تو پھر جب یہ مسائل بڑھیں گے تو تکلیف تو بڑھے گی. تو اس لیے میں یہ کہتا ہوں کہ جو ہماری ذمہ داری ہے ہم اپنی وہ ذمہ داری ادا کریں اور ریالٹی بیس فیصلے کریں, حقیقت پسندانہ فیصلے کریں. اور مجھے تو حیرانگی ہوتی ہے کہ اپنے ہر ایک کے کاروبار اچھے چل رہے ہیں, اس میں آنے والا دن ترقی دیتا ہے, منافع دیتا ہے. نظام حکومت کے جتنے فیصلے ہوتے ہیں ہر فیصلے کو آپ جانچیں تو اس سے کوئی نہ کوئی نقصان ہو رہا ہوتا ہے. اب انرجی مہنگی کر دی جائے, زراعت ایسی انڈسٹری ہے جو نیچرل ہے, نیچرل جو ریسورسز ہیں ان میں جا داخل ہوتا ہے, لیکن اس بیج کی بوائی کے لیے جو ہماری مشینری ہوگی, وہاں تک کا جو پہنچنا آنا اور اس کا کاٹنا اور اس کا لانا مارکیٹ تک, اس سارے میں کیا یہ انرجی داخل نہیں ہوگی؟ اور جس قوم کی تربیت کی ضرورت ہے اسے کہو ہفتے میں 3 دن تمہیں ضرورت ہی کوئی نہیں, یہ تمہارا حل ہے. کمال ہو گیا کہ حل کے لیے مزید وہ اقدامات اٹھائے جا رہے ہیں جن سے تکلیف بڑھے گی. اچھا بھائی, بیماری کا علاج ڈھونڈا ہے تم لوگ, لیکن کم از کم آمد تو نہ ہمارا جہاں تک اختیار ہے تو ہمیں تو ضرورت ہے کوشش کی جائے کہ ہم بہتری کریں. اور دنیا کی زندگی کی ترقی و تنزلی آج نہیں ہے, یہ قدیم زمانوں سے ہوتا آیا ہے. حابیل اور قابیل کا واقعہ کو نہیں سنا, قرآن سے پڑھا نہیں؟ یہ ابھار حالات واقعات کے, یہ غلبہ, یہ محکومی, یہ ہوتے آئے ہیں, ہوتے رہیں گے, لیکن تکلیف سے اسے گزرنا پڑے گا جو حقیقت میں آنکھیں بند کیے بیٹھا ہے, حقیقت پسندی نہیں کر رہا. اور یہ منحص القوم ہے, منحص الامت ہے. تو اپنا جو تحفظ ہے وہ یہ ضروری نہیں ہوتا کہ کسی کی مخالفت ہے. اپنے کام کی بہتری یہ نہیں ہوتی کہ کسی دوسرے کے کام کو اجاڑنا ہے. تو بجائے اقوام عالم پر بحث کرنے کی ہم اپنی قوم پر محنت کیوں نہ کریں, اپنے ملک پر کیوں نہ محنت کریں. لیکن میں آپ بھی اشارے کی جو بتی ہے نا کہ یہاں رک جاؤ, وہاں ہمیں رکنا پسند نہیں ہے, وہ کیسے ہمارے نظام درست ہو. اللہ کریم ہمیں اتفاق عطا فرمائے, اس ملک اور قوم کی حفاظت فرمائے, امت کو امت ہونا یہ شرف نصیب فرمائے, ہماری کمی بیشیاں معاف ہوں, وہ غفور رحیم ہیں, ہمیں عافیت عطا فرمائے, اپنے ذکر پر محنت فرمائیں, اپنے لمحات کو دیکھیں ضائع نہ ہو, اللہ کریم سے کمی بیشی کی معافی فرمائیں, اسے معاف فرمانا محبوب ہے. وآخر دعوانا الحمدللہ رب العالمین.